आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनु हो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
यसैहीन यात्री पनि किन त्यसै भटिहिँड्छ, लक्ष्यहीन यात्री पनि किन ध्यारो खोजिहिँड्छ, जिन्दगी तिम्रो बहुमूल्य छ थाहा गर, जिन्दगी तिम्रो बहुमूल्य छ थाहा गर, नसालाई साथी बनाए मूल्यहीन नबनाऊ आफैलाई, नसालाई साथी बनाए मूल्यहीन नबनाऊ आफैलाई, उद्देश्यहीन यात्री बने किन त्यसै भट्किहिँड्छ, कति होला तीरहरू मन भित्र लुकी बसेका, कति होला तीरहरू मन भित्र लुकी बसेका, कति होला व्यथाहरू छाती भित्र गाठो परेका, तर भुल्न सक्दैन सबलाई नसाको सहाराले, नसाको सहाराले, उद्देश्यहीन यात्री बने किन त्यसै भट्किहिँड्छ, मन्दिर हो आफैलाई श्रद्धा गर, जीवन एउटा मन्दिर हो आफैलाई श्रद्धा गर, बहुमूल्य सृष्टि ईश्वरको हो जहाँ सधैँ कुनैको बास छ, न भत्काओ मन्दिरलाई यति त होस गर, यति त होस गर, उद्देश्यहीन यात्री बने किन त्यसै भट्किहिँड्छ, लक्ष्यहीन यात्री बने किन ध्यारो खोजिहिँड्छौ, जिन्दगी तिम्रो बहुमूल्य छ थाहा गर, जिन्दगी तिम्रो बहुमूल्य छ नसालाई साथी बनाए मूल्यहीन न बनाऊ फैलाए नसालाई साथी बनाए मूल्यहीन न बनाऊ फैलाए उद्देश्यहीन यात्री बने किन त्यसै भटकी हिँड्छ
प्रिय श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस् हामी प्रभुको नाममा स्वीकार गर्नेछौ प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ
आशा गर्दछु आज पनि तपाई सबै उही दयालु प्रभुको अनुग्रहमा आनन्द हुनुहुन्छ सञ्चय हुनुहुन्छ र वचन अध्ययनको निम्ति रेडियोको अगाडि मनको तयारीको साथ आइपुगिसक्नु भएको छ मित्र प्रभुको वचन आज हामी हरेकसँग बातचित गर्ने छ जस्तो कि बितेका दिनहरूदेखि आजको दिनसम्म हामी वचनद्वारा आशिषित भइरहेका छौं जब हामी केही समय परमेश्वरको वचन अध्ययनमा बिताउँछौ मनको तयारीमा बसौ प्रार्थना गरौं कि प्रभु आफ्नो वचनद्वारा हामीसँग बातचित गरून् उहाँको वचनको रहस्य बुझ्न ज्ञान दिउन् त आउनुहोस् हामी प्रार्थना गरौं जीवित अनि सामर्थ्य परमेश्वर बुबा धन्यवाद सहित तपाईँको कोमल चरणमा आउँदछौ यो आशा गर्दै कि आज पनि हामीसँग तपाई आफ्नो वचनद्वारा बातचित गर्नुहुनेछ हामीलाई सिकाउनुहुनेछ ताकि हामी तपाईँको वचनको रहस्यको बुझ्न सकौं त्यहाँ तपाईँको सुन्दरताको देख्न सकौं र तपाईँ प्रभुको हाम्रो जीवनमा महिमा गर्न सकौं हाम्रो मन हाम्रो दिमागलाई खोलिदिनुहोस् ताकि हामी तपाईँको वचनमा ध्यान दिएर तपाईँको वचनको बुझ्न सक्ने हुन सकौं साथै आफ्नो व्यावहारिक जीवनमा पनि ती वचनहरूको लागू गर्न सकौं प्रत्येक श्रोता मित्रहरूलाई तपाईँको हातमा राख्न चाहन्छु उनीहरूको जीवन उनीहरूको परिवार उनीहरूको पेसाहरूलाई तपाईँको हातमा राख्न चाहन्छु आफ्नो अनुग्रह कृपा प्रदान गर्नुहोस् जे जति जुनसुकै कुरामा तिनीहरूको आवश्यक छ तपाईँ ती तमाम कुराहरूमा आशिष दिनुहोस् तिनीहरूसँग हुनुहोस् साथै बिमारी छन् भने आफ्नो सामर्थ्य हात बढ़ाइकन चंगाइ गर्नुहोस् बाँकी वचन अध्ययनलाई तपाईँको हातमा राख्छु सबैलाई नाम नाम गरेर आशिष दिनुहोस् यो छोटो प्रार्थना प्रभु येशु ख्रिष्टको मधुर र उच्च नाममा माग्दछु आमेन मित्र अघिल्लो दिनमा हामीले फिलिपी 4:5-6 वचन अध्ययन गरिरहेका थियौ त्यहाँ हामीले देखिरहेका थियौं कि प्रार्थना शक्तिको रहस्य हो आज हामी यही विषयलाई निरन्तर अघि बढ़ाउनेछौं र आज हामी बाइबल अध्ययन फिलिपी 4:7 मात्र देख्नेछौ त्यो भन्दा पहिले हामीले अघिल्ला दिनमा अध्ययन गरेको खण्डमा एकपल्ट जानेछौ फिलिपी 4:5-6 भनिएको छ तिमीहरूको कोमलता सबै मानिसहरूलाई थाहा होस् प्रभु नजिकै हुनुहुन्छ कुनै कुराको निम्ति चिन्ता नगर तर हरेक कुरामा प्रार्थना र विन्तीद्वारा तिमीहरूका मागहरू धन्यवाद सहित परमेश्वर कहाँ जाहेर गरियो यहाँ 6 हामी देख्छौ सबभन्दा पहिले पाउल भन्छन् कुनै कुराको निम्ति चिन्ता नगर मित्र हामीले आफ्ना जीवनमा भएका कुनै कुराको निम्ति चिन्ता लिनु हुँदैन हाम्रा जीवनमा जब जब समस्याहरू आउँछन् कठिनाईहरू आउँछन् हामी चाँडै नै चिन्ता गर्न थाल्छौ, विचलित हुन थाल्छौ र व्याकुल हुन पनि थाल्छौ। तर यहाँ आज्ञा यो छ, कुनै कुराको बारेमा चिन्ता नगर, बरू हरेक कुराको बारेमा प्रार्थना गर। प्रार्थना शक्तिको रहस्य हो। हामीले कुनै कुराको बारेमा चिन्ता लिनु नपर्नेको कारण हो, किनभने हामी हरेक कुराहरूको बारेमा प्रार्थना गर्नुपर्छ। यसको मतलब जीवनमा भएका हरेक कुरा हामीले प्रभुलाई बताउनु पर्छ, भन्नुपर्छ। कुनै कुरा उहाँदेखि छिपाउनु हुँदैन। हामीले हाम्रा दुख, हाम्रा व्यथा, हाम्रा कमजोरी, हाम्रा परीक्षा इत्यादि सबै कुरा बताउनु पर्छ, हरेक एक एक कुरा। अनि हामी क्रिस्चियनहरूसँग यस किसिमको आदत बसाल्ने कोशिश गर्नुपर्छ। हामीले आफ्ना केही कुराहरू मित्रहरूलाई वा अरू कुनैलाई नबताउला, तर परमेश्वरलाई हरेक कुरा बताउनु पर्छ। हामीले हरेक कुराको बारेमा प्रार्थना गर्नुपर्छ। अनि जब हामी उहाँमा हाम्रा जीवनका कठिनाईहरू सम्पूर्ण कुराहरू पेश गर्दछौ, विन्ती अर्जी गर्दछौ, उहाँमाथि हाम्रो यो विश्वास र भरोसा हुनुपर्छ कि उहाँले हाम्रा प्रार्थना सुन्नुहुनेछ, उत्तर पनि दिनुहुनेछ। यस किसिमको विश्वास र भरोसा हामीमा हुनुपर्छ। हामी धेरैसँग समस्या यो छ, जब हामी आँसुमा हुन्छौ, कष्टमा हुन्छौ, दुःखमा हुन्छौ, निराशामा हुन्छौ र समस्यामा हुन्छौ, हामी प्रभु कहाँ हाम्रा तमाम बोझ भारीहरू लिएर प्रार्थनामा जान्छौ। अनि जब हाम्रो प्रार्थना सिद्धिन्छ, फेरि ती सारा समस्याहरू बोझहरूका पोकाहरू उठाएर कानमा हालेर जस्ताको त्यस्तै अवस्थामा आउँछौ। त्यो नै हामी धेरैको समस्या छ। हामी विशेष कुराको निम्ति प्रार्थना गर्छौ, अनि प्रार्थना सकेपछि फेरि त्यही विशेष प्रार्थना गरेको बोझ लिएर हिँड्छौ। मित्र, प्रभु चाहनुहुन्छ कि उहाँले पूर्ण रूपले हामीद्वारा विश्वासको भरोसाको गरेको, उहाँ चाहनुहुन्छ कि हामीले पूर्ण रूपमा उहाँमाथि आश्रित भएर विश्वास र भरोसा गरे, ताकि हामी कुनै कुराको बारेमा चिन्ता नलिऊ र हरेक कुराको बारेमा बडो विश्वास र भरोसा सहित प्रार्थना गरेको। यो आशा गर्दै कि उहाँ हामीसँग हुनुहुन्छ, हाम्रो प्रार्थनामा उहाँको कान छ, उहाँले ती प्रार्थनाको सुन्नुहुन्छ, उत्तर दिनुहुन्छ। हामीले प्रार्थनामा चढाएका आफ्ना सारा जीवनका कुराहरू उहाँमा छोड्नुपर्छ, उहाँमै सुम्पिदिनुपर्छ। ती बोझहरू, ती भारहरू फेरि प्रार्थना पश्चात आफैले उठाएर फेरि बोक्नु हुँदैन, त्यो अविश्वास हो। अनि अविश्वास त्यस्तो कुरा हो, धेरै पल्ट हाम्रो प्रार्थनाहरूमा बाधा हाल्छ। यो कुरा हामी विश्वासीले सिक्नुपर्छ। अनि पद छको अन्तिम खण्डमा पाउल फिलिपीका विश्वासीहरू र हामी सबैलाई भन्छन्, तिमीहरूका मागहरू धन्यवाद सहित परमेश्वर कहाँ जाहेर गरियो। धेरैले यो यसरी अर्थ दिन्छन्, जब तपाई आफ्ना प्रार्थनाहरूको उत्तर पाउनुहुन्छ, तब तपाई परमेश्वर कहाँ गएर उहाँलाई धन्यवाद दिनुपर्छ। अमित्र, यहाँ पाउलको मतलब त्यो होइन। उसको मतलब के हो भने, जब तपाई आफ्ना प्रार्थनाहरू, आफ्ना विन्ती र मागहरू परमेश्वर कहाँ जाहेर गर्नुहुन्छ, त्यसै बेला, बिल्कुल त्यसै क्षण तपाईँको प्रार्थनाको सुन्नुभएको र उत्तर दिनुभएको निम्ति उहाँलाई धन्यवाद दिनुपर्छ, किनकि उहाँले त्यसै क्षणमै तपाईँको प्रार्थनाको सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ। सायद तपाईँ सोच्नुहोला, तर परमेश्वरले मेरो प्रार्थनाको उत्तर नदिनुहोला। मेरा मित्र, म विश्वास गर्दिन कि तपाईसँग कुनै उत्तर नदिएका प्रार्थनाहरू छन्। मलाई लाग्छ तपाईँ यो भन्ने कुरामा शर्मिन्दा हुनुपर्ने कि तपाईसँग स्वर्गीय पिता हुनुहुन्छ, जसले तपाईँका प्रार्थनाहरू सुन्नुहुन्न र उत्तर दिनुहुन्न। यो भन शरमको कुरा हो। तपाईँले कुनै कुराको निम्ति प्रार्थना गर्नुभयो र त्यसको तपाईँले उत्तर पाउनु भएन, त्यसको मतलब यो होइन कि परमेश्वरले तपाईँको प्रार्थनाको सुन्नु भएन र उत्तर दिनु भएन। वास्तवमा उहाँले तपाईँको प्रार्थनाको सुन्नु भएको छ र उत्तर पनि दिइसक्नु भएको छ। तर फरक र बुझ्नुपर्ने कुरा बस यही हो कि कहिले कहीँ र प्राय गरी उहाँले हुँदैन भनेर उत्तर दिनुहुन्छ। अघिल्लो दिनमा मैले यसको बारेमा व्यक्तिगत उदाहरण सहित राम्ररी सम्झाइसकेको छु। उहाँले कहिले कहीँ हुँदैन भनेर प्रार्थनाको उत्तर दिनुहुन्छ, अनि जब उहाँले हुँदैन भनेर उत्तर दिनुहुन्छ त्यो सधैँ हाम्रो निम्ति उक्तम उत्तर हो। त्यहाँ निश्चय नै महान उहाँको योजना र उद्देश्य छ र हाम्रो निम्ति भलाइको कुरा छ, उक्तमको कुरा छ र उहाँको महिमाको कुरा छ। उहाँ जे गर्नुहुन्छ त्यो भलाइको निम्ति गर्नुहुन्छ। यसै सन्दर्भमा म एउटा आफ्नो व्यक्तिगत अनुभव बाँडेर सम्झाउने कोशिश गर्नेछु। निकै साल पहिलेको कुरो हो, दक्षिण भारतमा ठूलो आत्मिक सभा हुन लागेको थियो। महान प्रभुका दासहरू देश विदेशहरूबाट सभाको निम्ति आउने योजना र कार्यक्रम थियो वक्ताको रूपमा। त्यस बेला म खालि एक विद्यार्थी मात्र थिएँ, कलेजमा पढ्दै थिएँ। जब मैले त्यो सभाको बारेमा सुने, मैले घुँडा टेकेर 6 महिना पहिलेदेखि नै त्यहाँ सामेल हुन सकूं भनेर प्रार्थना गरे, किनकि त्यहाँ कोही कोही महान प्रभुका दासहरू आउने थिए जससँग म व्यक्तिगत रूपमा भेटघाट गर्न चाहन्थे, प्रार्थना गर्न चाहन्थे, संगति गर्न चाहन्थे, र त्यो मेरो हृदयको उत्कट आशा र लालसा थियो र म निरन्तर प्रार्थनामा यसको निम्ति लागिरहेको थिएँ र ट्रेनको टिकट पनि किनिसकेको थिएँ, रिजर्भेशन गरिसकेको थिएँ। जब त्यो सभा हुने समय आयो तब मैले मेरो जीवनमा केही समस्या आएको भेटाएँ, केही कठिनाई आयो, म बिमारी परे, जसले गर्दा म त्यहाँ जान असमर्थन भएँ। जहाँ म अति नै धेरै गरी जान चाहन्थे मलाई एक किसिमले धेरै नराम्रो लाग्यो मनमा, जुनको बारेमा म त्यति लामो समयदेखि प्रार्थना गरिरहेको थिएँ र त्यो दिनको बडो उत्साहपूर्वक उत्सुकतापूर्वक बाटो हेरिरहेको थिएँ। तर आखिरीमा त्यस्तो अवस्था, तपाईलाई थाहा छ त्यसपछि त्यहाँ के भयो। म जाने ट्रेन गाड़ी नराम्रो गरी दुर्घटनामा पर्यो र जुन मैले आरक्षण गरेको डिब्बा लगायत 7 डिब्बा लिकदेखि पटरीदेखि बाहिर उत्रियो, बाहिर हुती गयो र धेरैको ज्यान गयो र धेरै घायल भए। जब मैले यो कुरा सुने मैले प्रभुलाई धन्यवाद दिए कि म बस्न सके। सायद म गएको भए म पनि खतरामा पर्ने थिएँ। उहाँले जे गर्नुभयो मेरो निम्ति उक्तम भलाइको निम्ति गर्नुभयो। मैले यो तथ्यको तब थाहा पाए कि प्रभुले मेरो प्रार्थना पहिले सुनेर उत्तर दिइसक्नु भएको थिएछ, यद्यपि त्यो उत्तर हुँदैन भन्ने भए तापनि। त्यसकारण जब हामी प्रार्थना गर्छौं विशेष विषयको निम्ति हामी प्रभुलाई धन्यवाद दिनुपर्छ, यो विश्वास गर्दै कि उहाँले हाम्रो प्रार्थनाको सुन्नुभएको छ र उत्तर दिनुभएको छ। कुनै कुराको निम्ति चिन्ता नगर, तर हरेक कुरामा प्रार्थना र विन्तीद्वारा तिनीहरूका मागहरू धन्यवाद सहित परमेश्वर कहाँ जाहेर गरियुन्। अनि आगे फिलिपी 4:7 भनिएको छ, र सारा समाजलाई मात गर्ने परमेश्वरको शान्तिले तिमीहरूका हृदयहरू र विचारहरूलाई ख्रिस्ट येशूमा रक्षा गर्नेछ। शास्त्रले अर्को किसिमको शान्तिको बताउँछ जुन हामी बुझ्न सक्छौ। त्यहाँ विश्व शान्ति छ, हामीसँग विश्वास भरोसा छ र निश्चयता छ कि कुनै दिन शान्तिले पृथ्वीको ढाक्नेछ, छाउनेछ, जस्तो कि पानीले सागरलाई ढाक्दछ, छाउँदछ। यो ख्रिस्ट येशूको व्यक्तिद्वारा आउनेछ जो शान्तिका राजकुमार हुनुहुन्छ। साथै त्यहाँ अर्को शान्ति छ जुन त्यस बेला आउँछ जब पापहरूका क्षमा गरिएको हुन्छ। रोमी 5:1 भनिएको छ, यस कारण विश्वासद्वारा धर्मी ठहरिएका हुनाले हाम्रा प्रभु येशु ख्रिस्टद्वारा परमेश्वरसँग हाम्रो मेलमिलाप यानि शान्ति भएको छ। त्यसपछि त्यहाँ अर्को शान्ति छ, प्रभु येशुले भन्नुभयो युहाना 14:27, शान्ति म तिमीहरूको साथमा छोड्छु, मेरो शान्ति म तिमीहरूलाई दिनेछु। मित्र, त्यो अचम्मको अद्भुत शान्ति हो, तर यो त्यो शान्ति होइन जुनले सारा समाजलाई मात गर्दछ। मलाई थाहा छैन कि तपाईलाई यो कसरी भनौं, तर म जान्दछु कि त्यो शान्ति हो जुनमा तपाई र म सबै समयहरूमा रहँदैनौ। म सोच्दछु यो त्यो शान्ति हो जुनले निश्चित समयहरूमा हाम्रा हृदयहरू आत्माहरूलाई बढारी लैजान्छ। म जहिले पनि दक्षिण भारतमा जान्छु, म एक्का बिहानै सागरको किनारमा गएर टाढा समुद्रको पल्लो छेउ क्षितिजबाट सूर्य अस्ताइ रहेको समयलाई दृश्यलाई हेर्न मन पराउँछु। जब म परमेश्वरको सृष्टिको त्यो ऐश्वर्यलाई हेर्दछु, ओ म कहाँ कस्तो शान्ति आउँदछ। म तपाईलाई यसको बारेमा बताउन सक्दिन, बताउने र वर्णन गर्ने कुनै शब्द छैन, यसले सारा समाजलाई मात गर्दछ। आगे पाउल भन्छन्, यो शान्तिले तिमीहरूका हृदयहरू र विचारहरूलाई ख्रिष्ट येशूमा रक्षा गर्नेछ। त्यहाँ कोही कोही छन् जो भन्छन् कि प्रार्थनाले हरेक कुराहरू बदल्छ। म त्यस कुरासँग तर्क गर्न सक्दिन, प्रार्थनाले कुनै कुराको बदल्न सक्छ, तर त्यो नै प्रार्थनाको प्राथमिक उद्देश्य होइन। यो कुराको ध्यान दिनुहोस् कि हामी यो अनुच्छेद चिन्तामा प्रवेश गरेका थियौं र हामी अहिले यो अनुच्छेदलाई शान्ति शब्दसँग अन्त गरिरहेका छौं। ती दुई कुराको बीच प्रार्थना थियो के कुनै कुराहरू वास्तवमा बदलिए? आधी अझै उग्र प्रचण्ड हुन सक्छ, छालहरू अझै अति नै उच्च उच्च माथि उड्न सक्छ र गर्जन अझै गर्जन सक्छ। यद्यपि आधी शान्त नभए तापनि केही कुरा व्यक्ति विशेषमा भएको छ, घटेको छ। मानव हृदय र मानव मनमा केही कुरा घटेको छ। हाम्रा चिन्तामा हामी चाहन्छौ कि हरेक कुरा परमेश्वरले बदलियो, परिवर्तन गरून्, हामीलाई यो दिनुहोस्, त्यो हुन नदिनुहोस्, यो ढोका खोल्नुहोस्। बरु हामी यसरी प्रार्थना गरिरहेको हुनुपर्छ, हे परमेश्वर मलाई बदल्नुहोस्, मलाई परिवर्तन गर्नुहोस्। प्रार्थना शक्तिको स्रोत हो। हामी चिन्तासँग प्रवेश गर्दछौं र हामी शान्तिमा बाहिर आउँछौ। आनन्द शक्तिको स्रोत हो, प्रार्थना शक्तिको रहस्य हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दियो।
जब जीवन नै
यीशुको पाए जब जीवन नै नयाँ भयो, भत्किसकेको जीवनमा खुसीको बहार फेरि छायो। यीशु नै रहेछन् साँचो मित्र, महिमा उनैलाई सदा सदा। एकलो थिए यहाँ जीवनको आशै थिएन, केवल निराश थियो, जीवन जिउन गाह्रो थियो। एकलो थिए
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4 70 35 679, 9 8 4 7 0 3 5 6 7 9। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।